will feel that it is by the most demand. Of course, the coronavirus pandemic, which has caused more than 2.8 million infections worldwide. Johns Hopkins University puts the mounting COVID-19 death toll at 198,000. Cases here in the United States over 905,000, with just under 52,000 lives lost, the most anywhere. Still, some American states, including Georgia, South Carolina, and Oklahoma, have begun a partial reopening of their economies. The state of Alaska says restaurants, retail, and other businesses will be permitted to open their doors with limits in place. In Michigan, Governor Gretchen Whitmer is allowing some outdoor recreational activities to resume, but she's extended her stay-at-home order through the middle of May. There is no easing of restrictions in Massachusetts, which has become a COVID-19 hotspot, with cases climbing toward 51,000, third highest in the country, with more than 2,500 deaths. New York yesterday put its daily loss of lives at 422, the fewest since early March. But the total numbers in New York have been breathtaking, more than 271,000 cases and over 21,000 lives lost. Elsewhere in the world, India has announced a relaxation of a shutdown which affects 1.3 billion people. India has had 24,000 virus infections with 780 reported deaths. Neighborhood shops are being reopened, but the easing of movement does not apply to hundreds of quarantined Indian towns and other areas hit hardest by the outbreak. Sri Lanka is tightening its lockdown, trying to juggle public health against the well-being of its economy. France says it will end its nationwide lockdown on May 11th, just shy of 2 months after it began. Parents can choose whether or not to send their children back to school. Spain, with 22,500 coronavirus deaths, the most in Europe, is allowing some outdoor activities beginning this weekend. Belgium has given hospitals the go-ahead to perform non-COVID-related care as of May 4th. This is VOA News. It is widely seen as one of the worst days of his presidency. Reference point, Donald Trump's effort yesterday to walk back his suggestion that the fight against the coronavirus should perhaps include the use of a disinfectant in the body. He told reporters his remarks were taken out of context, that he was being sarcastic. A video recording of his words showed him asking his virus task force coordinator, Dr. Deborah Birx, if the use of disinfectant or ultraviolet light as COVID-19 therapeutics should be investigated. She responded she had never heard of that. Among the reactions prompted by Mr. Trump's words, warnings from the Surgeon General, the makers of Lysol and Clorox, and health officials across the country, all warning that the misuse of disinfectants could prove fatal. Rather than face more questions about all this, Mr. Trump yesterday ended his news briefing after just 22 minutes without taking questions. Critics call the incident an example of the president's disdain for science, but White House spokesman Judd Deere fired back, arguing that any suggestion that the president does not value scientific data or the important work of scientists is patently false. For the 10th straight day, China, where the pandemic began, is reporting no deaths and only 12 new cases, 11 of them from outside the country. And South Korea continues its run of days when new cases have been under 20. The latest count is 10. Large-scale testing is credited with helping South Korea hold down its number of cases. It has had only 240 virus deaths. Adequate testing remains an issue in many parts of the United States. About 4.7 million COVID-19 tests have been administered so far in a nation of 330 million people. Researchers at Harvard University say a half million tests a day or more are needed before the American economy can be safely reopened. At the Vatican, Pope Francis called on people to pray for funeral home workers, saying what they do is so heavy and sad, and that they really feel the pain of this pandemic. Several nations, including the United Kingdom, France, Germany, and South Africa, have joined what the World Health Organization has called a landmark collaboration to fight the coronavirus pandemic. The initiative is designed to accelerate work on tests, drugs, and vaccines, and to share them around the globe. Notably missing from the group is the United States. President Trump says he is ending his country's financial aid to the World Health Organization. The U.S. Navy is recommending the reinstatement of the aircraft carrier captain fired for sending an email pleading for faster action to protect his crew from the coronavirus. The chief of naval operations, Admiral Mike Gilday, says Captain Brett Crozier should be given back the command of his aircraft carrier, the Theodore Roosevelt. The decision is now up to Defense Secretary Mark Esper. Captain Crozier is hospitalized for COVID-19, as are hundreds of his former crew members. More news online at voanews.com. Via remote, I'm Gene Randall, and this is VOA News.
اسلام علیکم سامعین, شہناز عزیز حاضر ہے وائس آف امریکہ واشنگٹن سے ایک گھنٹے کے پروگرام کے ساتھ, جس کے دوران ہم بنیادی طور پر تو بات کریں گے کرونا وائرس کی صورتحال پر اور اس سے متعلقہ موضوعات پر, لیکن کچھ اور چیزیں بھی. کل کی بات چیت سے سلسلہ جوڑتے ہیں. کل ہم بات کر رہے تھے کشمیر کے بارے میں, جہاں چند دن میں 3 صحافیوں کے خلاف ایف آئی آر درج کی ہے پولیس نے. تو ہم نے بات کی تھی کل ایمنسٹی انٹرنیشنل کے انڈیا کے ایگزیکٹو ڈائریکٹر اویناش کمار سے, جنہوں نے ایک بیان میں سے پہلے کہا تھا کہ پولیس کی طرف سے 2 نئے ایف آئی آر درج کرنا اور ان 2 صحافیوں کے خلاف تحقیقات شروع کرنا حکام کی طرف سے اظہار رائے کی آزادی کو دبانے کا عندیہ دیتا ہے, اور خاص طور پہ ایک ایسے وقت میں جب COVID-19 کے خلاف کوششیں جاری ہیں. اس طرح کے اقدامات ان کوششوں کو نقصان پہنچا سکتے ہیں اور خوف اور انتقام کا ماحول پیدا ہو سکتا ہے. انٹرویو کا کچھ حصہ آپ ابھی دوبارہ سنیں گے, لیکن چلیے پہلے سنتے ہیں بھارت کے زیر انتظام کشمیر کے ایک سیاسی لیڈر نظام الدین بٹ صاحب کا انٹرویو, جو سر میرے ساتھ ہیں. اور نظام الدین صاحب کا تعلق پیپلز ڈیموکریٹک پارٹی سے ہے. ان سے بات کرتے ہیں صحافیوں کی حراست پر. نظام صاحب خود بھی صحافت سے وابستہ رہ چکے ہیں. جی نظام الدین بٹ صاحب, گزشتہ 2 دن میں 2 صحافیوں کے خلاف مقدمات پولیس نے درج کیے ہیں. اچانک یہ جو سلسلہ شروع ہوا ہے, تو آپ کیا کہتے ہیں اس بارے میں؟
بدقسمتی کی بات ہے, ایک جمہوری ملک میں جہاں آزادی رائے کا حق ہر ایک کو حاصل ہے اور جو میڈیا ہے اس کو فورتھ اسٹیٹ کے نام سے جانا جاتا ہے, یہ اگر قدغن اس طرح کی لگتی ہے آزادی رائے پہ یا ہراس کیا جاتا ہے پریس کو تو بری بات ہے. جمہوری تقاضوں کے خلاف ہے اور جمہوری نظام کے برعکس ہے, اور اس سے برے اثرات ہی مرتب ہو سکتے ہیں عوامی ذہنوں پہ, اور جو رائے عامہ بنتا ہے بعد میں وہ انسٹیبلٹی کی طرف لے جاتا ہے پورے سماج کو. ہم نہیں سمجھتے ہیں کہ اس وقت جب کہ کورونا کی کرائسس میں پوری دنیا مغلوب ہے اور اس سے نپٹنے کی کوشش ہو رہی ہے, میڈیا کا سہارا لیا جاتا ہے تاکہ اس فائٹ میں میڈیا کا بھرپور ساتھ ہو, تو کشمیر میں اس طرح کی کاروائی کرنا اور میڈیا فریٹرنیٹی کو ہراس کر کے ایک الگ ایک نیریٹو پیدا کرنا یہ عقل مندی کی بات نہیں ہے, اور ہم سمجھتے نہیں ہیں کہ اس وقت انتظامیہ کو اس کی ضرورت کیا پڑی. تینوں کے خلاف الزامات بھی سامنے آئے نہیں ہیں کہ کوئی ایسی کاروائی انہوں نے کی ہو جس سے سیکورٹی آف اسٹیٹ کو کوئی خطرہ لاحق ہوا ہو, یا انہوں نے جرنلسٹک ایتھکس کو اس طرح وائلیٹ کیا ہو کہ ان کے خلاف کوئی بڑی کاروائی کرنے کی ضرورت پڑی. ہم فیس بک سے ہی دیکھتے ہیں آج کل اور ٹویٹر پر ہی دیکھتے ہیں, انہوں نے اپنی ناراضگی کا اظہار کیا ہے, اور میں نے ٹویٹ یوسف جمیل صاحب کا دیکھا, بہت ہی دلچسپ ٹویٹ تھا. انہوں نے کہا تھا انگریزی میں, ترجمہ جس کا ہے, خبریں سنیے اور رکنے کے بعد خبریں ختم, یعنی یہ کہ اب کوئی خبر نہ سننے کی نہ دینے کی ضرورت ہے. میڈیا کے ذریعے بہت سے مسائل حل کر سکتی ہیں انتظامیہ. اس وقت کرائسس ہر طرح سے ہیں, عوام پریشان ہیں, لاک ڈاؤن میں سب لوگ ہیں, اور کوئی سماجی سطح پہ کوئی اس طرح کی کوئی ایکٹیویٹی نہیں ہے کہ ایک ایجوکیشنل پالیٹکس ہو یا پروکیشن ہو میڈیا کی جانب سے جس سے انتظامیہ کے کام کاج میں بادھا پڑے یا ریاست کے مفادات کو زد پہنچے, ایسی کوئی بات لگتی نہیں ہے ظاہری طور. اور خود بھی وہ تینوں جرنلسٹ, ان کا بھی ہم نے سنا, فیس بک پہ ہی دیکھا, وہ بھی خود پریشان ہے کہ آیا ایک پروفیشنل کام انجام دینے میں اس طرح کی کاروائی, ایک بہت ہی سخت قانون کا اطلاق کر کے ان کو تھانوں میں لے کے ان سے انکوائریز ہوں, انویسٹیگیشن ہوں, اور ان کے سروں پہ گرفتاری کی تلوار لٹکے, یہ اچھی بات نہیں ہے. ہم سمجھتے ہیں کہ انتظامیہ کو اس طرح کے اقدامات سے باز ہی آنا چاہیے اور جو بھی ان کے خلاف کاروائی ہو رہی ہے ایک رائے عام ابھی بن رہا ہے اور میڈیا فریٹرنیٹی کی بھی یہی ایک مانگ ہے کہ اس طرح کے آرڈر کو حکم کو ریووک کیا جائے.
تو کیونکہ آپ اندازہ ہو آپ سے بات کر کے کہ آپ سوشل میڈیا کے پلیٹ فارم پہ آپ جاتے ہیں تو کچھ بی جے پی کی طرف سے کوئی ریئیکشن اس پہ نظر آیا؟
میں نے تو نہیں دیکھا بی جے پی کی طرف سے کوئی پوسٹ کسی کا کسی بی جے پی لیڈر کا کوئی بیان اس پہ نہیں آیا. البتہ پولیس کی طرف سے ایک طرح کی وضاحت ایکسپلینیشن آئی تھی کہ ان کے خلاف کاروائی کیوں کی جا رہی ہے. اینٹی نیشنل کچھ انہوں نے فیس بک پہ اور پبلک ڈومین میں اس طرح سے اینٹی نیشنل کچھ چیزیں لانے کی کوشش کی تھی تاکہ عوام کو اسٹیٹ کے خلاف اسٹیٹ اتھارٹی کے خلاف ایک اکسایا جائے. ہم نہیں سمجھتے ہیں کہ آل دی تھری جرنلسٹ جن کا آپ نے نام لیا زہرا از اے فوٹو جرنلسٹ, ہم نہیں سمجھتے ہیں کہ کون سا اس طرح کا فوٹو وہ اٹھا سکتی ہے کہ ہندوستان جیسے بڑے ملک کو اس سے کوئی خطرہ لاحق ہو. اسی طرح ہندو از اے ویری پرومیننٹ انگلی ڈیلی پورے ہندوستان میں اور ہندوستان سے باہر بھی اس اخبار کی ایک عزت ہے. بٹ اے کارسپونڈنٹ فرام کشمیر آئی ڈونٹ تھنک کہ اینی آف ہز رائٹ اپس, میں خود جرنلزم میں رہا ہوں بڑی دیر رہا ہوں بعد میں سیاست میں آیا, میں نہیں سمجھتا ہوں کہ اس کا کوئی اس طرح کا کوئی رائٹ اپ ہماری نظر سے گزرا جو قابل اعتراض ہو.
میں یہاں پہ یہ بھی کہوں گی کہ کوئی بھی چیز جو لکھی جاتی ہے وہ اخبار میں پہلے ایڈیٹرز کے پاس جاتی ہے, وہ دیکھتے ہیں. ایسا تو نہیں ہوتا کہ یہاں بیٹھ کے کشمیر سے کسی نے لکھ دیا اور وہ ویسا کا ویسا چھپ گیا. تو اس کا مطلب ہے وہ اخبار کی پالیسیز کے مطابق ہے, اور ہندو جیسا کہ آپ نے کہا کہ ایک موقر اخبار ہے, اس کی ریسپیکٹ ہے.
آپ درست فرماتے ہیں, فرام رپورٹر ٹو ڈیسک, تھرو ڈیسک ٹو پبلک, ایک پروسیس ہوتا ہے اور سبھی کی انوالومنٹ اس میں ہوتی ہے. سنگل آؤٹ کرنا ایک جرنلسٹ کو سنگل آؤٹ کرنا, ایک رپورٹر کو سنگل آؤٹ کرنا, میں کہتا ہوں یہ قدم ہی پورا ناسمجھی کی دلیل ہے اور اس وقت پہ لیا جا رہا ہے جب پوری دنیا یہ سمجھتی ہے کہ کس طرح سے انسانیت زندہ رہے, انسان زندہ رہے, ریاستیں اور ریاستوں کا اقتدار زندہ رہے. اس کشمکش میں ساری دنیا لگی ہے تو انہوں نے تین کشمیریوں کو جرنلسٹ کو اس طرح سے ہراس کرنے کی کوشش کی ہے, ایک اچھا قدم نہیں ہے. اور پھر بھی میں آپ کے مادھیم سے مطالبہ کروں گا سرکار سے کہ اس طرح کی کاروائی کو روک دیا جانا چاہیے اور آزادی رائے کا احترام کیا جانا چاہیے اور جو فورتھ اسٹیٹ کی عزت ہے, اس کا وقار ہے, اس کو قائم رکھا جانا چاہیے. جرنلسٹک فریٹرنیٹی کو یہ آزادی مہیا ہونی چاہیے کہ وہ پروفیشنل ایتھکس کا بہرحال خیال رکھتے ہوئے اپنا کام آزادی سے سر انجام دے سکے.
بٹ صاحب, آپ کی جو پارٹی ہے پیپلز ڈیموکریٹک پارٹی, وہ کشمیر میں حکومتوں میں شامل رہی ہے, تو میں یہ جاننا چاہوں گی کہ کیا کبھی آپ لوگوں کے کوئی پولیٹیکل ایسی بات چیت ہوتی ہے, کوئی ڈسکشنز ہوتے ہیں دلی سے جس میں آپ نشاندہی کریں کہ اس طرح کے واقعات کا ایک عام کشمیری پر اور پھر پوری کشمیر کی زندگی پر کیا اثر پڑتا ہے؟
دیکھیے, آپ نے ایک بڑا سوال کیا, یہ تو سری نگر اور دلی کے درمیان تعلقات کی بات ہے. تعلقات اس حد تک بگڑ چکے ہیں کہ دلی کو نیشنل کانفرنس کے دو چیف منسٹر اور پی ڈی پی کے ایک چیف منسٹر اور ایک وقت کے اپنے حمایتی سجاد دون صاحب کو اور آئی اے ایس ٹاپر جیسے لوگوں کو اور کئی ایسے مین سٹریم پولیٹیشنز کو جنہوں نے قربانیاں دی ہیں یہاں سسٹم کو زندہ رکھنے کے لیے اور ملک کے تئیں لائلٹی پیدا کرنے کے لیے, کانفیڈنس پیدا کرنے کے لیے, ملک کی ہم نوائی کے لیے, ان کو جیل جانا پڑا. تو ڈسکورس اور ڈائیلاگ اور آپسی نیریٹو کی کوئی بات ہی نہیں. فار لاسٹ سکس منتھس میں نہیں سمجھتا ہوں کہ کسی حد تک ایسا کوئی رابطہ ہے نئی دلی کی سرکار اور یہاں کے مقتدر لیڈروں کے درمیان کہ وہ کسی ایشو پہ ان کے ساتھ मुद्दा हम बातचीत कर सकें या रिकंसिलेटरी एक जो डिस्कोर्स होता है उसको आगे ले जाएं या मसाइल जो होते हैं लोगों के वो दिल्ली तक पहुंचा के उनके हाल के तलाश करने के लिए कोई मुश्तर का काविश कोशिश हो, मुझे नहीं लगता ऐसा कोई संजीदा कदम किसी सतह पे सामने आया है कम अज कम पिछले 6 महीने का।
मैं आपका बहुत शुक्रिया अदा करूंगी निजामुद्दीन बर साहब।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
तो सामिन ये थी पीपल्स डेमोक्रेटिक पार्टी के एक रहनुमा निजामुद्दीन बर साहब जो साबिक सहाफ़ी भी हैं। और अब इस वक्त मेरे साथ हैं राकेश सिन्हा साहब जो राज्यसभा के रुकन हैं। बीजेपी का जो नुक्ता नज़र है उसके बारे में इनसे बात करते हैं कश्मीर की सूरत हाल पर और COVID-19 की सूरत हाल पर। राकेश सिन्हा साहब, तो दो सवाल हैं मेरे कि एक तो ये कि क्या कश्मीर में पाबंदियाँ सख्त की जा रही हैं प्रेस के खिलाफ? उनको फोटो जर्नलिस्ट तो इसलिए बुलाया गया था, उन्होंने फेसबुक पर कुछ चीजें डाली थी जो कि उनके आर्टिकल्स ही थे, वो लिखती रहती हैं अल जजीरा में और बहुत से न्यूयॉर्क टाइम्स में और दूसरे रिसालों में, तो उन्होंने वो डाली थी तो उस पे उनको
कश्मीर में कोई रिस्ट्रिक्शन नहीं है, नो रिस्ट्रिक्शन इन कश्मीर। कोई भी नेता या संगठन के किसी बयान पर आम लोगों की प्रतिक्रिया कश्मीर में पूरी तरह से स्वतंत्रता है, लेकिन पूरी तरह स्वतंत्रता है। ये सब जो लोग पुरानी राजनीति को लौटाना चाहते हैं वही इस तरह की बातों को फैलाते हैं।
प्रेस की आजादी में तो ये है कि अगर कोई लिख रहा है तो
कहीं पर ही प्रेस की आजादी हिंदुस्तान में जितनी अधिक है उतना दुनिया के किसी हिस्से में नहीं। जिस देश में भारत के प्रधानमंत्री या गृह मंत्री को दर्जनों प्रवक्ता रोज आकर अपशब्द के द्वारा पिछले 7 साल से टिप्पणियां कर रहे हैं, उनके व्यक्तिगत जीवन पर, उनके सार्वजनिक जीवन पर उन पर झूठ आरोपित कर रहे हैं, उनके लिए बदजुबानी कर रहे हैं सोशल मीडिया से, उसके बावजूद भी किसी भी प्रेस को किसी व्यक्ति को रोका नहीं गया है। तो प्रेस की स्वतंत्रता आवाज है और भारतीय जनता पार्टी की सरकार मानती है कि प्रेस को किसी भी प्रकार के बंधन में नहीं बांधना चाहिए, वो स्वयं सेंसरशिप से चले, स्वयं मीन्स अपने विवेक के आधार पर काम करें। और कभी भी उनके विवेक पर भारत सरकार ने सवाल, एक भी ऐसी घटना हिंदुस्तान में नहीं है कि प्रेस की आजादी को पिछले नरेंद्र मोदी की सरकार ने कहीं पर भी सवाल खड़ा किया, एक भी ऐसी घटना का उदाहरण नहीं दिया जा सकता।
तो इसका मतलब ये है कि ज़ाहिर कश्मीर में कुछ मामलात अलहदा भी हैं इंडिया से, तो इसका मतलब है कि जो भारत सरकार है वो इस तरह का कोई इकदाम नहीं कर रही या करना चाहती है प्रेस के खिलाफ, जैसे पुलिस तलब कर रही
है। कोई भारत सरकार कश्मीर भारत से बाहर नहीं है, वहाँ कोई किसी खास केस में क्या हुआ कॉन्टेस्ट हर चीजें संदर्भ के अनुसार घोषित होती है। संदर्भ क्या है वो सब जो डिस्प्यूटेड मैटर होता है उस पर हम टिप्पणी नहीं कर सकते, संदर्भ क्या है जब तक मुझे जानकारी नहीं, लेकिन मैं इतना मानता हूँ कश्मीर के अखबार में पूरी आजादी के साथ कश्मीर का अखबार छप रहा है, वहाँ लोग अपनी अभिव्यक्ति की आजादी बेसिकली प्रेस इज ए पार्ट ऑफ दी राइट ऑफ एक्सप्रेशन, जब लोगों को अभिव्यक्ति की पूरी आजादी है, अभिव्यक्ति की पूरी किसी आजादी पर कोई नियंत्रण नहीं है, किसी नेतृत्व के द्वारा कुछ बताने पर नहीं नियंत्रण है, सोशल मीडिया पर नियंत्रण नहीं है, कश्मीर के लोगों को सोशल मीडिया पर लिखने से कहीं रोका गया है, आज जितनी आजादी सोशल मीडिया पर लोग ले रहे हैं उस आजादी को कोई कम कर नहीं सकता है। तो ये सब मानना ये सब एक भ्रम फैलाने की कोशिश है और वो भ्रम वही लोग फैला रहे हैं जो पहले भी कश्मीर को पुरानी स्थिति में देखना चाहते हैं, जो जहाँ कश्मीर नहीं जाएगा, कश्मीर पूरी तरह से स्वतंत्रता और भ्रातृत्व के भाव में जी रहा है, फ्रीडम और लिबर्टी भी है, फ्रेटर्निटी भी वहाँ डेवलप कर रहा है।
अच्छा सिन्हा जी, एक सवाल और के कश्मीर में कुछ पार्टियां हैं जैसे कम्युनिस्ट पार्टी ऑफ इंडिया जो है और या दूसरे पीपल्स डेमोक्रेटिक पार्टी, ये जो भी यानी भारत के साथ मिलकर काम करते रहे, ये अलहदगी पसंद जो ग्रुप्स हैं उनका हिस्सा नहीं है, तो क्या आप इनके और आपके दरमियान उनमें से भी कुछ लोगों को हिरासत में लिया रखा गया था, अब रिहा हुए हैं वो?
देखिए वहाँ कम्युनिस्ट जो फ्रिंज एलिमेंट्स हैं फ्रिंज एलिमेंट को मुख्यधारा का हिस्सा नहीं माना चाहिए। जो फ्रिंज एलिमेंट हिंसा में विश्वास करते हैं, सांप्रदायिक सद्भाव को तोड़ना चाहते हैं, कश्मीर के इंटीग्रेशन को बाधा पहुंचाना चाहते हैं, ऐसे जो भी फ्रिंज एलिमेंट हो उस सर्वर में भी रिस्पेक्टिव ऑफ रिलीजन कास्ट एंड रिलीजन, वो दुनिया के किसी भी डेमोक्रेसी में लिबरल डेमोक्रेसी में फिर और एडवोकेट डू एडवोकेसी फॉर द यूज ऑफ आर्म्स एंड क्रिएट दिस हार्मनी हार्मनी इन द सोसाइटी द लॉ टेक्स इट्स ऑन कोर्स इट इज ऑल एवरीथिंग इंडिया इज ए डेमोक्रेटिक सोसाइटी रन बाय द कॉन्स्टिट्यूशन ये संविधान के द्वारा चलता है और मैं करूं या आप करें या कोई और करे संविधान के कानून के तहत ही आपके साथ कुछ होगा और यहाँ पर एक स्वतंत्र इंडिपेंडेंट जुडिशियरी है जिस जुडिशियरी को मेमन जैसे आतंकवादियों के लिए भी अप्रोच किया जा सकता है। इसलिए न्यायपालिका जहाँ इतनी स्वतंत्र हो तो वहाँ वहाँ पर इस तरह की बातें सोचना गलत है।
अगर अमेरिका से मुकाबला किया जाए तो कुछ भी केसेस नहीं है भारत में, बहुत ही सूरत हाल वहाँ काबू में है, लेकिन वहाँ एक शिकायत हुई और WHO ने भी इसका जिक्र किया और अमेरिका का जो रिलीजियस आज़ादियों का इदारा है उसने भी भारत से कहा कि उसमें खासतौर पर कहा जा रहा है कि जो कोरोना वायरस है वो मुसलमान फैला रहे हैं। तो मोदी जी ने कहा भी है, परसों बयान भी दिया है बड़ा अच्छा, उन्होंने यही कहा है कि जो वायरस है किसी का धर्म या किसी का रंग और नस्ल नहीं देखता। तो लेकिन ये कि मीडिया में ऐसी बातें आएंगे तो क्या आप ऐसे मीडिया हाउसेस के खिलाफ कुछ कार्रवाई करेंगे?
देखिए पब्लिक डिस्कोर्स में मार्जिन पे डिस्कोर्स क्या था वो इम्पोर्टेंट नहीं है, उसे हम लेजिटिमेसी नहीं दे सकते हैं। अभी कोरोना एक मानवता पे खतरा है, यदि इस खतरे को गंभीरता से नहीं लिया गया और जितने प्रकार की संकीर्णताएं हैं उनको छोड़कर यदि हम सेल्फ हेल्प और कम्युनिटी हेल्प नहीं करते हैं, दोनों चीजें जरूरी है, सेल्फ हेल्प करना, आइसोलेशन में रहना, कम्युनिटी हेल्प करना, कम्युनिटी के जो नॉर्म्स है उसको मान, दुनिया माना गया है कि सोशल डिस्टेंसिंग ही सबसे बड़ा फैक्टर है, सोशल डिस्टेंसिंग का उल्लंघन नहीं होना चाहिए। जो लोग भी दुनिया के किसी भी हिस्से में, चाहे न्यूयॉर्क में हो या इटली में हो या इंडिया में हो, सोशल डिस्टेंसिंग का उल्लंघन करते हैं और जानबूझकर करते हैं। इस बीमारी के बारे में जानने के लिए आपको किसी शोध की जरूरत नहीं है, 24 घंटे दुनिया के सभी न्यूज चैनल और सभी अखबार अभी सभी पृष्ठों को इसी पर दिग्विजय कर रहे हैं। जिस घटना से लगातार मौतों की काउंटिंग हो रही है, वर्ल्ड वॉर में हम इस तरह की मौतों की काउंटिंग देखते थे, बिना किसी युद्ध के बड़ी संख्या में लोग मर रहे हैं, तो वहां मानवता यदि नहीं जगती है और मानव के अस्तित्व को, ह्यूमन एग्जिस्टेंस को बचाने की यदि सिर्फ एक इंस्पिरेशन नहीं होता है तो उसे तो हम एक राक्षसी ताकत ही कहेंगे ना। जो भी हो, यदि मैं सोशल डिस्टेंसिंग को तोड़ता हूँ, मैं यदि कम्युनिटी नॉर्म को नहीं मानता हूँ, मैं भारत के प्रधानमंत्री ने साफ शब्दों में लोगों से अपील की 130 करोड़ जनता इसका सामना करे। दूसरी सबसे इम्पोर्टेंट बात यह है कि इस लड़ाई को प्रधानमंत्री ने जन युद्ध बना दिया है, जो सॉलिडिटी प्रधानमंत्री को मिल रहा है यह अनप्रेसिडेंटेड है भारत के इतिहास में। कुछ लोग इस भारत की इस विजय यात्रा में कोरोना को रोकने में और नरेंद्र मोदी जी को पूरी दुनिया में जो सहूलत मिल रही है, एक सांप्रदायिक एजेंडा को इस देश में अपने कुछ अनर्गल व्यवहार के द्वारा थोपना चाहते हैं। उन्हें हम सब जानते हैं, सब पढ़ते हैं, लेकिन हमें उस चक्रव्यूह में नहीं फंसना, उसमें ट्रैक नहीं होना है, हमें अभी कोरोना से लड़ना है।
इसका मतलब है कि जहर, जैसा प्रधानमंत्री ने खुद भी कहा था कि आप लोग ऐसा नहीं समझते, बीजेपी एक गवर्नमेंट की एक सरकार की ऐसा नहीं समझती कि सिर्फ मुसलमान जिम्मेदार हैं इस बात के कि कोरोना वायरस भारत में फैले।
देखिए किसी धर्म पर कोई आरोप नहीं लगाया है, भारतीय जनता पार्टी ने कभी किसी धर्म को आरोपित नहीं किया है। जो लोग इस युद्ध में चाहे दुनिया के किसी हिस्से में साथ नहीं दे रहे हैं वे मानवता के अस्तित्व को मिटाना चाहते हैं। बस चाहे मैं मेंबर ऑफ पार्लियामेंट हूँ, लॉकडाउन के बाद मैं जब तक सरकार को निर्देश नहीं देगी कोई काम करने के लिए तब तक मैंने अपने दरवाजे से बाहर पैर नहीं रखा है और यही उम्मीद हिंदुस्तान के हर नागरिक से की जाती है, कम से कम उन लोगों से जो खाते पीते हुए प्रशिक्षित हैं, जिनमें धार्मिक चेतना भी है, राजनीतिक चेतना भी है, सामाजिक चेतना है। कोई कोई जो व्यक्ति टेलीविजन नहीं देखता है, जो व्यक्ति अपने रोजगार के लिए घूम रहा है, उससे गलती तो हो सकती है, लेकिन जो जिनके पास सामाजिक धार्मिक चेतनाएं हैं ایسے لوگوں سے غلطی کی امید نہیں کی جاتی.
ایسے نا جی, جیسے کہ آپ نے ابھی خود بھی کہا کہ جو سوائے اس کے کہ جس کو کھاتا پیتا آدمی اگر باہر نکلتا ہے تو غلط ہے, لیکن جو لوگ بھوک کی وجہ سے جو ڈیلی ویجز کے وجہ سے اپنے, تو کیا ان کے لیے اس وقت حکومت کا بی جے پی کا کیا پلان ہے ایسے لوگوں کی مدد کے لیے؟
بھارت سرکار نے اس دیش میں قریب 10 ملین مائگرینٹ ورکرز کا آنکڑا تھا 2016 میں. بھارت سرکار, راجیہ سرکار اور ابھی چاہے راجنیتک پارٹیاں جو بھی جوہر پولیٹیکل پارٹی میں بھی رولنگ کی اسٹیٹ, کمیونسٹ ان کیرلا, کانگریس ان راجستھان, بی جے پی ان موسٹ آف دی اسٹیٹ, جو بھی پارٹی رول کر رہی ہے, سبھی پارٹیاں سرکار کی طرف سے اور خاص کر کے بھارت جو این جی او ہے راشٹریہ سوئم سیوک سنگھ کے لگ بھگ 5 لاکھ سوئم سیوک آؤٹ ریچ کر رہے ہیں بنا کسی سے. 5 لاکھ سوئم سیوک بھوجن لے کر, راشن لے کر, کل ہی مجھے تین پریوار کا ایک پریوار کا فون آیا. ایک مہیلا میرے گھر میں بہت پہلے کام کرتی تھی, کہیں سے نمبر اوپر کر کے فون کیا, ہمارے گھر میں ابھی شام کے بعد کا بھوجن نہیں ہے. میں اب اروند کیجریوال کی آلوچنا کروں یا میں اس کو بھوجن دوں, یہ سمے آروپ پرتیاروپ کا نہیں ہے. جب مانوتا خطرے میں ہے, لوگوں کے بیچ میں اناج نہیں جا رہا, تو میں نے آر ایس ایس دوارکا یونٹ کو فون کیا, انہوں نے 5-5 تتکال میں کا تتکال ابھی بھوجن پہنچے, بعد میں اس کی ویوستھا کی جائے گی. 5-5 کلو آٹا جو میں نے ٹویٹر پر ڈالا, 5-5 کلو آٹا اور سبزی ان کو پہنچا دی گئی ترنت میں. یہ آر ایس ایس کر رہا ہے, سب جگہ کیچن چل رہا ہے. ممبئی میں 20,000 فوڈ پیکٹ روز بانٹے جا رہے ہیں سنگھ کی اور سے, ایک جگہ سے بمبئی بانٹے جا رہے ہیں. تو آر ایس ایس کے 5 لاکھ لوگ سائلنٹلی, نہ وہ نہ جاتی دیکھ رہے ہیں, دھرم دیکھ رہے ہیں, وہ صرف دیکھ رہے ہیں لوگوں, ضرورت مند کو دیکھ رہے ہیں. ابھی ایک ہی کیٹیگری ہے ضرورت مند, اور دوسری کیٹیگری ہے وہ سہایتا کرنے والوں, بس ہیلپ, جو ہیلپ کر رہے ہیں اور جو نیڈی ہے. تیسرا کوئی کیٹیگری ابھی ماننا کون کیا کر رہا ہے, میں نے کسی پولیٹیکل پارٹی سے حساب نہیں مانگا کہ آپ کیا کر رہے ہیں. ابھی سبوں کا یہ دھرم ہے کہ مدد کریں, شاید سب لوگ کر بھی رہے ہوں گے.
کیرل کا آپ نے ذکر کیا, کیرل میں انہوں نے سکولوں کو کھول دیا ہے جو مائگرینٹ ورکرز ان کے رہنے کے لیے. تو یہاں دلی میں یا دوسری جگہوں پہ بھی ایسا انتظام ہوگا کہ ان کے رہنے کا کوئی بندوبست ہوگا مائگرینٹ ورکرز کے؟
ہر جگہ رچناتمک ویوستھا کی گئی ہے, کہیں بڑے ٹینٹ لگائے گئے ہیں, کہیں اسکولوں کھولا گیا ہے, کہیں سرکاری سارک استھانوں پر ان کو رہنے دیا جا رہا ہے. جہاں بھی مائگرینٹ ورکر تھے, 80% مائگرینٹ ورکرس کے پاس رہنے کا تھا اور ٹیننٹ کرایہ نہیں لے رہے ہیں, ٹیننٹ سے اپیل کیے کہ آپ کرایہ نہیں لیں, کرایہ لیتے تو اپرادھ مانا جائے. اور جہاں ہے ٹیننٹ کرایہ نہیں لے رہے ہیں, تو ویسا نہیں کہ مائگرینٹ ورکر روڈ پہ رہتے تھے, 90% مائگرینٹ ورکرس کے پاس رہنے کی ویوستھا تھی, ان کو وہیں پر رہنے کی اپیل کی گئی. اور یہ سوشل ڈسٹینسنگ کرنا ہے, تو مجھے لگتا ہے کہ اسی نارم کے دیکھتے ہوئے سبھی جگہ کام کیا جا رہا ہے.
بہت بہت شکریہ راکیش سنہا صاحب, تھینک یو سو مچ.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
تو سامین یہ تھی, اور سامین اب کچھ گفتگو کا حصہ ایمنیسٹی انٹرنیشنل کے بھارت کے لیے ایگزیکٹو ڈائریکٹر اویناش کمار کی گفتگو سے جو انہوں نے کل کی تھی. تو یہ جو دونوں صحافی ہیں پیرزادہ عاشق صاحب اور مسر زہرا, ان میں پہلی بات تو یہ ہے کہ پیرزادہ عاشق کو سائبر پولیس نے ان کو طلب کیا, تو وہ تو ایک اخبار کے لیے کام کرتے ہیں, پرنٹ جرنلزم کے لیے. سائبر پولیس کا اس میں کیا کام تھا اس کیس میں, جبکہ وہ پرنٹ جرنلزم کیا؟
یہ اپنے آپ میں ایکچولی یہ تعجب کی بات ہے, سائبر کرائمز ڈویژن اس پہ کیا کر رہا ہے, اور خاص کر کیوں ان کو کہا جا رہا ہے کہ وہ ان کی اسٹوری جو ہے ول کین کاز فیئر اور الارم ان دا مائنڈز آف دا پبلک, اس طرح کی چیزیں. تو میرے خیال میں وہ اپنے آپ میں پہلی چیز تو یہ ہے کہ وہ سمجھ میں نہیں آ رہا کہ سائبر کرائم اس میں کیسے انوالوڈ ہے. لیکن مجھے لگتا ہے اس سے زیادہ بڑی بات یہ ہے کہ ایک ایسے دور میں یہ ایسا ہو رہا ہے جب کشمیر میں انٹرنیٹ جو سروسز ہیں پوری طرح ریسٹور نہیں ہے. ہم جانتے ہیں کہ 4G وہاں اویلیبل نہیں ہے, باوجود اس کے کہ کووڈ پینڈیمک وہاں قائم اثر وہاں بھی دیکھا جا رہا ہے, باوجود اس کے کہ وہاں کافی لوگ ابھی آفیشلی بھی وہاں پر انفیکٹڈ بتائے جا رہے ہیں. اور ایسے ٹائم میں جب اور بھی لوگوں کو انفارمیشن کی ریئل ٹائم ضرورت ہوتی ہے, ایکسس ٹو انفارمیشن جو ہے, اس ٹائم میں آپ کہہ رہے ہیں کہ آپ کو ایک تو آپ बुनियादी तौर पे आप इंटरनेट सेवाएं सर्विसेज नहीं अवेलेबल करवा पाए, फंडामेंटल राइट में कहा जाता है। और कश्मीर पर यूएन स्पेशल रिपोर्टर का पहले भी बयान आ चुका है मेरे ख्याल में 2019-2018 में कि लोगों को वहां के लोगों को नहीं आया दिए एक्सेस टू इन्फॉर्मेशन की कितने कहीं और के लोगों को है। तो अगर एक्सेस टू इन्फॉर्मेशन के लिहाज से भी देखें जो कि बुनियादी हक का हिस्सा है और इंडियन कॉन्स्टिट्यूशन में के अंदर भी, तो उस लिहाज से भी अगर देखें तो महत्वपूर्ण बात यह है, इंपॉर्टेंट बात यह है कि ये कहना पड़ेगा कि लोगों को ये इन्फॉर्मेशन कौन अवेलेबल करवाएगा। एक तो आपको इंफ्रास्ट्रक्चर होना चाहिए जैसे कि 4G इंटरनेट वगैरह की सहूलियत हो। दूसरी बात यह कि ये बहुत बड़ा काम जो है स्टेट का अपना है जो कि वो इम्पार्शियल यूजफुल नॉलेज जो है प्रैक्टिकल नॉलेज खास के ऐसे टाइम में जरूर वो अब मुहैया करवाए। और सबसे महत्वपूर्ण बात जो है तीसरी बात वो ये है कि ऐसे टाइम में मीडिया की जर्नलिस्ट की जिसको फोर्थ पिलर ऑफ कहते हैं स्टेट कहते हैं उसकी बहुत बड़ी जिम्मेदारी बन जाती है। तो अगर ऐसे टाइम में चाहे वो पी ज्यादा आशिक हो चाहे मसर जहां हो चाहे और भी ऐसे पहले के सारे केसेस हो, पी ज्यादा आशिक को दूसरी बार उनके अपने इंटरव्यू के मुताबिक दूसरी बार तलब किया पुलिस ने पिछले 6-8 महीनों में जब से अगस्त से 5 अगस्त 2019 से जब से वहां लॉकडाउन ऑफिशियल लॉकडाउन किया गया वर्चुअली वहां पे। तो ऐसे टाइम में जब उनकी जिम्मेदारियां और बढ़ती हैं मीडिया की प्रेस की और वैसे टाइम में अगर आप उनको हैरस कर रहे हैं तो ये अपने आप में बहुत खतरनाक बात है।
जैसे कि उनका कहना है कि इससे पहले उन्होंने रिपोर्ट किया था कि COVID-19 के सिलसिले में कि जो टेस्ट किट्स भेजी गई थी वैली के लिए वो 5,000 जम्मू भेज दी गई, तो इस रिपोर्ट पर भी उनको तलब किया गया। तो ये एक और इंसानी हकूक का मामला है कि एक ऐसी चीज जिसमें कोई इम्तियाज नहीं होना चाहिए, हर शहरी को बराबर हक है रसाई करने का किट्स तक या इलाज तक। तो इंडिया में उमूमी तौर पर भी ये बहुत ज्यादा इतलास सामने आई है कि मुसलमानों को हरासा किया जा रहा है, उनको वार्ड्स अलग में रखा जा रहा है, और इसके अलावा ये भी हो रहा है कि जब कोई एक कैंसर हॉस्पिटल था उसने अनाउंस किया कि मुसलमानों को हम यहाँ उस वक्त तक नहीं आने देंगे जब तक कि वो अपनी नेगेटिव रिपोर्ट साथ ना लाए। तो इस पे एमनेस्टी ने कुछ रद्द अमल जाहिर किया या कोई पूछताछ की?
तो एक तो हम इस पर लगातार अपनी नजर भी रख रहे हैं, हमने इस पे सबने प्रेस रिलीजेस भी पहले भी हमने जारी किए हैं, लेकिन ये मैं बार बार कहता रहा हूँ पहले भी कि देखिए ये जो मसला अभी जो कोविड के समय में निकल के आया, तो ये कि ये भी आपके ही बात से साफ जाहिर होता है कि इनफैक्ट अरे देखिए तो मुसलमानों और कश्मीर का मसला जो है मुख्तलिफ नहीं है बाकी भारत में जो हो रहा है। इनफैक्ट ये उसी पैटर्न का एक तो यह है कि उसी हिस्सा है, खासकर इसलिए कि कश्मीर माना जाता रहा था जब तक कि इन्होंने यूनियन टेरिटरी में इसको नहीं बदला भारत सरकार ने कि वो इकलौता मुस्लिम मेजोरिटी स्टेट था, तो आपने उसको कन्वर्ट करके यूनियन टेरिटरीज में कन्वर्ट किया तो वो अलग मसला है। लेकिन अगर आप देखें कि एक तो ये मसला अपने आप में था कि आप कश्मीर में आप टारगेट कर रहे हैं और वो नेशनली इंटरनेशनली सिंबल भी देखा जा रहा था कि भाई मुस्लिम इंडिया सोल मुस्लिम मेजोरिटी स्टेट जिसको कहते हैं इकलौता है तो। लेकिन उससे ज्यादा खतरनाक बात यह है, मैं ये कहना चाहता हूँ कि पूरे देश में ये टेम्पलेट पहले से गढ़ा गया था, और टेम्पलेट ये था कि मुसलमान हर इस देश में जो भी कुछ गलत हो रहा है हर चीज के जिम्मेवार है। वो नैरेटिव बढ़ता गया बहुत रफ्तार के साथ, चाहे वो ट्रिपल तलाक का मामला हो, चाहे वो राम जन्मभूमि पे और अयोध्या वाले पे सुप्रीम कोर्ट के ये हो, और उसके बाद सिटीजनशिप बिल जिसको हम जानते हैं कि बहुत खतरनाक, तो ये पूरे टेम्पलेट तो पहले से गढ़ा जा रहा था। और उसमें वो ये उम्मीद कर रहे थे कि अगर ऐसी इमरजेंसी जो आ रही जो ग्लोबल इमरजेंसी है और उसमें इंडिया भी उससे जूझ रहा है, भारत भी उससे जूझ रहा है, तो ऐसे समय में कम से कम लोगों को सैनिटी होगी, एक सैनिटी जिसमें आप फर्क नहीं करेंगे, लोगों के बीच भेदभाव नहीं करेंगे। लेकिन अफसोस की बात यह है कि आपने इसको भी एक अपॉर्चुनिटी के रूप में राइट विंग एक पूरे प्रेस ने मीडिया ने स्टेट ने मिलकर कन्वर्ट कर दिया मुसलमान बाशिंग के लिए। और ये सिर्फ मैं मीडिया के हवाले से नहीं कह रहा हूँ, ये ट्विटर पे जो चलता है उसके हवाले से नहीं कह रहा हूँ, बल्कि इसलिए कह रहा हूँ कि हेल्थ मिनिस्ट्री की जो लगातार प्रेस ब्रीफिंग्स हुई हैं और उसमें जिस तरीके से तबलीगी जमात वाले मसले को अलग से हाईलाइट करके पेश किया गया, और जबकि कई लोगों ने फिर उस पर जब सवाल उठाए हैं और उसके पूरे मेथोडोलॉजी पर सवाल उठाए हैं कि किस तरह से ये बायस डेटा कलेक्शन का मामला है, इन सब को लेकर के फाइनली जो उसपे नेशनल माइनॉरिटीज कमीशन ने भी एक स्टेटमेंट इशू किया, चैलेंज किया, तब जाकर के उन्होंने उसको लेकर के उसको चेक किया है। लेकिन ये अलग बात है कि अगर स्टेट ही कुछ खुद इस तरीके से अगर स्टेटमेंट दे रहा है जो बिल्कुल एक कम्युनिटी को टारगेट करके अगर डेटा रिलीज कर रहा है, प्रोजेक्ट कर रहा है, तो जाहिर है उसका 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 जो मैसेज जाता है वो बहुत खतरनाक जाता है। जो बजाय इसके कि आप ये कहें कि ऐसी कोई इमरजेंसी, ऐसी कोई पेंडेमिक, ऐसी कोई क्राइसिस मजहब की मोहताज नहीं होती, किसी जात की मोहताज नहीं होती, हर किसी कोई क्लास को लेकर मोहताज नहीं होती, हर किसी कोई इक्वली इम्पैक्ट करती है, असर डालती है, उसके बजाय आपने उसको एक रिलीजियस बेस्ड एक कॉन्स्पिरेसी का हिस्सा कर दिया, और ये अपने आप में बहुत खतरनाक है। लेकिन मैं ये कह रहा हूँ कि ये सिर्फ जो पहले से एक जो टेम्पलेट पिछले खासकर पिछले 6 से 8 महीनों में बहुत एक्सेलरेट हुआ था, उसका एक नेक्स्ट लॉजिकल स्टेप के रूप में देखा जाना चाहिए। जो प्रदेश में हुआ और कश्मीर उसी पैटर्न का एक बहुत सीधा जो कहते हैं एग्जाम्पल है।
तो अविनाश, मैं आपसे यहाँ ये पूछूंगी कि जाहिर है मुझे पता है कि आप लोग जो भी चीज कहते हैं वो बाइंडिंग तो नहीं है, ये तो स्टेट्स के अपने रिएक्शन पे है कि वो उस पर अमल करती हैं या नहीं, और ये एक महजब और जो रियासत हो या एक सिविल सोसाइटी हो वो कबूल करती है इस तरह के क्रिटिसिज्म को। तो ये जो COVID-19 है ये कोई छोटी मोटी बात नहीं है, ये एक आलमी मसला है। तो क्या आपको लगता है कि आलमी तौर पर कोई रद्दअमल सामने आया है इस पर, मुसलमानों के साथ इंडिया में COVID-19 के रेफरेंस से जो कुछ हो रहा है? ये तो WHO का भी कंसर्न होना चाहिए, ये तो यूनाइटेड नेशंस में बात होनी चाहिए।
वो बिल्कुल, तो ये आपने सही सवाल उठाया। एक तो ये है कि हम एक बार बार कह रहे हैं कि जाहिर है कि हमारा कहना बाइंडिंग नहीं है, लेकिन हम इंटरनेशनल ह्यूमन राइट्स लॉ और उसका खासकर अगर हम इंडिया में काम करें तो इंडिया के कॉन्स्टिट्यूशनल लॉज भी काफी रोबस्ट है, ऐसा नहीं कि इंडिया के कॉन्स्टिट्यूशनल लॉज जो है वो वीक है। और दोनों, और ये भी बात है कि इंटरनेशनल ह्यूमन राइट्स लॉ जो है, चाहे वो सिविल पोलिटिकल गवर्नेंस हो, गवर्नेंस ऑफ इंटरनेशनल सिविल पोलिटिकल राइट्स हो, या यूनेस्को की ESCI इकोनॉमिक सोशल कल्चरल राइट्स हो, जिसके सबके इंडिया सिग्नेटरी है, हम उनका हवाला दे रहे हैं कि अगर आप उनके सिग्नेटरी हैं और उसमें बहुत क्लियरली कहा गया है कि ऐसे क्राइसिस टाइम में भी, और पहली बात मैं यही कहना चाहता हूँ कि चाहे आप जो भी रेस्ट्रिक्शंस लगा रहे हैं, स्टेट के इमरजेंसी पावर्स हैं, तब भी वो एक तो डिमॉन्स्ट्रेबली नेसेसरी होने चाहिए और आप उसको आपको प्रूव करना पड़ेगा कि वो जरूरत के हिसाब से अख्तियार किए गए हैं और जरूरत के रैशनल से प्रोपोर्शनेट भी हैं वो। तो उस हिसाब से अगर आप उसको प्रूव नहीं कर पा रहे हैं, अगर आप उसको डिमॉन्स्ट्रेबली, इसलिए बहुत बहुत साफ साफ इंटरनेशनल ह्यूमन राइट्स लॉ कहते हैं कि अगर आप वो नहीं कर पा रहे हैं तो फिर आप कहने के गलत है। और ऐसा नहीं है कि सिर्फ हवा की बात है, ये है कि आप सिग्नेटरी उन लॉज के, तो आपको तो जवाब दे, जिम्मेदार होना पड़ेगा उन सवालों का। तो पहली बात तो ये है। दूसरी बात ये है कि जहां तक आलमी मसला है, ये मैं जानता हूं कि कम से कम 2 जगहों पे इस पे लोगों ने रिएक्ट किया है और हम कोशिश कर रहे हैं कि और भी लोग, जाहिर है कि इस पे और भी बड़े सवाल उठने चाहिए। कम से कम जो इंटरनेशनल इंस्टीट्यूशंस हैं, एक तो यह है कि WHO ने कहा है कुछ दिनों पहले, एक स्टेटमेंट इशू किया है, टू मेक इट अ रिलीजियस क्राइसिस डज नॉट हेल्प, इट्स अ माइल्ड कॉमेंट आई मस्ट से, बट एटलीस्ट उन्होंने फॉर्मली कहा है, खासकर इंडिया में जिस तरह से मुसलमानों को टारगेट किया गया है तबलीगी जमात वाले मसले को लेकर, तो उस पर उनका एक स्टेटमेंट आया है और वो उसको यहाँ पर काफी लोगों ने एक्नॉलेज भी किया है। तो एक बात तो ये है कि ऐसा नहीं है कि इंटरनेशनल इंस्टीट्यूशंस चुप रहे हैं। दूसरा, US कांग्रेस ऑफ इंटरनेशनल रिलीजियस फ्रीडम जो है, वो उसने भी कंसर्न मुसलमानों के मुद्दे पर जाहिर किया है जिस तरह से टारगेट हो रहे हैं।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urdu.voa.com पर।
जाहिर है कि EU को इकोनॉमिक, उनकी जो ह्यूमन राइट्स कमेटी है उनको भी इस पर कहना चाहिए। UN स्पेशल रैपोर्टर्स जो हैं, जो ह्यूमन राइट्स डिफेंडर्स को लेकर के और ये फ्रीडम ऑफ एक्सप्रेशन को लेकर काम करते हैं, उनको भी इस पर मसले पर और भी खुलकर बात करनी चाहिए। तो जाहिर है कि ये होना चाहिए, कुछ हो रहा है। मुझे उम्मीद है कि जाहिर है कि आने वाले दिनों में और भी खुलकर लोग बात करेंगे, क्योंकि उनकी जिम्मेदारी भी उतनी ही है जितनी की भारत सरकार की जिम्मेदारी है इस वक्त इन सब चीजों को ओन करने की। ये अच्छा है कि कम से कम पिछले 2-3 दिनों में हमने देखा है कि मिडिल ईस्ट में वहां के लोगों ने, वहां के इंटेलेक्चुअल क्लास से, प्रोफेशनल क्लास से, जिस तरीके से इंक्लूडिंग सम ऑफ द सीनियर पीपल, जिस तरीके से लोगों ने वहां पे अपनी नाराजगी जाहिर की है कि किस तरह से पूरी कौम को, पूरी कम्युनिटी को टारगेट किया जा रहा है इंडिया में, तो मेरे ख्याल में वो भी एक अच्छा है कि एक तरह से उसका उसके रिजल्ट हमें देखने को मिले हैं। कल भी हम जानते हैं कि उसके बाद प्राइम मिनिस्टर का स्टेटमेंट भी आया है, UAE के एम्बेसडर, इंडियन एम्बेसडर का स्टेटमेंट आया है, तो تھوڑا سا کہیں نہ کہیں اثر دکھ رہا ہے ان سب چیزوں کا. جیسے کہ کل جو پرنسس یو اے ای کے ان کا اسٹیٹمنٹ آئی جن میں انہوں نے گاندھی کے ویلیوز کو یاد کرتے ہوئے بات کی ہے, میرے خیال میں وہ بہت پازیٹو نیریٹو ہے. بھلے انہوں نے پوسٹ کیا ہو لیکن آپ صحیح کہہ رہی ہیں کہ ان کی کہانیاں, ان کے فوٹوگرافس, فوٹو جرنلسٹ ہیں, فری لانس ہیں, انٹرنیشنلی بھی ریکگنائز رہے ہیں, بڑے بڑے میڈیا انسٹیٹیوشنس میں واشنگٹن پوسٹ, الجزیرہ وغیرہ سب جگہ وہ چھپے ہیں, انڈین میڈیا میں بھی کافی جگہوں پہ چھپے ہیں. تو وہ چھوٹا موٹا بھلے وہ نام نہیں ہے, وہ فری لانس جرنلسٹ ہے لیکن وہ بڑا نام ہے, ایکنالج نام ہے. تو پہلی بات تو ہمیں وہ بھی ایکنالج کرنی پڑے گی کہ ایسے اگر ناموں کو آپ ٹارگیٹ کر رہے ہیں تو آپ صرف ان انڈیویجولس کو ٹارگیٹ نہیں کر رہے ہیں, آپ صرف سے ایک میسج دے رہے ہیں اور وہ میسج یہ دے رہے ہیں. اور یہ بھی بات بیسٹ ہے, اور یہ پچھلے چار سے پانچ دنوں کے بھیتر ہر روز یہ کچھ نہ کچھ ہو رہا ہے. جیسا کہ میں نے کہا پچھلے ایک ہفتے کے بھیتر بھیما کورے گاؤں, اس کے بعد اینٹی سی اے پروٹیسٹرز, اور اب یہ جو کشمیر میں ہو رہا ہے. تو مجھے لگتا ہے کہ یہ ایک میسج ہے, اور یہ میسج یہ صرف ان انڈیویجولس کے لیے نہیں ہے, یہ پوری کمیونٹی کے لیے ہے جو ہیومن رائٹس, فریڈم آف ایکسپریشن, پروٹیسٹ, جمہوریت, ایسی چیزوں کے لیے, بیسک ہیومن رائٹس کے لیے کام کر رہی ہے. تو مجھے لگتا ہے اس کو لے کر اور بھی زیادہ سنجیدگی سے بات کرنے کی ضرورت ہے, اور صرف بھارت کے بھیتر نہیں انٹرنیشنلی بھی. اور مجھے لگتا ہے کہ مسئلہ زہرہ کا معاملہ بھی اسی لیے امپورٹنٹ ہے کہ یہ صرف فیس بک تک نہیں تھا, بلکہ وہ ایک کہیں نہ کہیں وہ ایک بڑا میسج بھیج رہے ہیں ان انٹرنیشنل میڈیا کو بھی جن کی ورک کرتی رہی ہے, جہاں ان کے فوٹوز چھپتے رہے ہیں وغیرہ. تو یہ مجھے اس چیز کو اس لیے بھی انٹرنیشنلی اور سنجیدگی سے دیکھے جانے کی ضرورت ہے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ تھے اویناش کمار جو ایمنیسٹی انٹرنیشنل کے انڈیا کے ڈائریکٹر ہیں, بات کر رہے تھے کشمیر میں صحافیوں کے معاملے پہ, اس کے ساتھ ہی بات ہوئی پریس کی آزادی سے متعلق دوسری ایشوز پر. اب چلتے ہیں اگلے موضوع کی طرف. سمیں نئی دہلی سے ہمارے نامہ نگار سہیل انجم نے اپنی رپورٹ میں بتایا ہے کہ بھارت میں متعدد صحافی کرونا وائرس سے متاثر ہوئے ہیں. بمبئی کے کم از کم 53 اور چنئی کے کم از کم 25 صحافیوں کا کرونا ٹیسٹ پازیٹیو پایا گیا. دونوں ہی مقامات کے متاثرہ صحافیوں کی اکثریت دو نیوز چینل سے تعلق رکھتی ہے. بمبئی میں میونسپل کارپوریشن کی جانب سے اس ہفتے کے اختتام پر 167 صحافیوں کا کرونا وائرس کا ٹیسٹ کیا گیا تھا, اور وزارت صحت نے صورتحال کو تشویشناک قرار دیا ہے. اس کے علاوہ نئی دہلی سے ہی ایک اور خبر میں کرونا وائرس یا COVID-19 سے نمٹنے والے طبی عملے اور پولیس پر بڑھتے ہوئے حملوں کے درمیان بھارتی حکومت نے ایک آرڈیننس جاری کیا ہے جس کے مطابق طبی عملے پر حملہ سزا کے قابل جرم مانا جائے گا, اور اگر کوئی شخص ڈاکٹروں, پیرامیڈکس یا پولیس ٹیم پر حملے کا ذمہ دار پایا جائے گا تو اسے 7 جیل کی سزا ہو سکتی ہے. تو چلیے سنتے ہیں سہیل انجم کی رپورٹ اور اس کے بعد کچھ اور موضوع.
بھارت میں فیلڈ میں کام کرنے والے صحافی بھی اب کرونا وائرس کے شکار ہونے لگے ہیں. ممبئی کے کم از کم 35 اور چنئی کے کم از کم 25 صحافیوں کا کرونا ٹیسٹ مثبت پایا گیا ہے. دونوں مقامات کے متاثرہ صحافیوں کی اکثریت نیوز چینلوں سے تعلق رکھتی ہے. ممبئی میونسپل کارپوریشن کی جانب سے اختتام ہفتہ 167 صحافیوں کا کرونا وائرس ٹیسٹ کیا گیا. وزارت صحت میں جوائنٹ سیکرٹری لو اگروال نے اس صورتحال کو افسوسناک قرار دیا ہے, اور اس بات پر زور دیا ہے کہ جب تک باہر نکل بالکل ضروری نہ ہو صحافی گھروں میں رہیں. ممبئی کا معاملہ اس وقت روشنی میں آیا جب ایک سینئر صحافی اشوک باگریا نے ٹویٹ کر کے کہا کہ ایک نیوز چینل کی پوری ٹیم کا کورونا ٹیسٹ مثبت پایا گیا ہے. انہوں نے میڈیا اداروں سے اپیل کی کہ وہ صحافیوں کو سہولتیں فراہم کریں. انہوں نے مزید کہا کہ ممبئی میں بی ایم سی نے صحافیوں کا ٹیسٹ کیا ہے, دہلی میں بھی کیا جانا چاہیے. انہوں نے میڈیا اداروں سے یہ بھی اپیل کی کہ وہ صحافیوں کے طبی اخراجات برداشت کریں اور ان کو کام نہ کرنے سے جو نقصان ہو اس کا ازالہ کریں. ممبئی پریس کلب کے کمیٹی سربراہ گربیر سنگھ نے میڈیا سے بات کرتے ہوئے کہا کہ ہم نے صحافیوں پر زور دیا ہے کہ وہ فیلڈ میں نہ جائیں اور گھروں سے کام کریں. اگر صحافی متاثر ہوتے ہیں تو ہم ان کے میڈیکل انشورنس کا مطالبہ کریں گے. میونسپل کارپوریشن آف گریٹر ممبئی کے رابطہ عامہ افسر نے بتایا کہ 16 اور 17 اپریل کو آزاد میدان میں صحافیوں کے لیے ٹیسٹ کیمپ لگایا گیا. 167 افراد کے نمونے اکٹھا کیے گئے. الیکٹرانک اور प्रिंट मीडिया दोनों शोबों से वाबस्ता स्टाफ, रिपोर्टर्स, फोटोग्राफर्स और कैमरा पर्सन के टेस्ट किए गए। तमाम मुतासरीन का गोरेगांव के एक अस्पताल में इलाज चल रहा है। तमिलनाडु महकमे सेहत के एक अहलकार के मुताबिक चेन्नई में एक न्यूज चैनल के 90 सहाफियों का कोरोना टेस्ट किया गया था, जिनमें से कम अज कम 25 सहाफियों का टेस्ट पॉजिटिव पाया गया है। दिल्ली में 22 अप्रैल से दिल्ली हुकूमत की जानिब से सहाफियों का मुफ्त कोरोना टेस्ट किया जा रहा है। प्रेस क्लब ऑफ इंडिया के सदर अनंत बगायतकर ने वॉइस ऑफ अमेरिका से बात करते हुए कहा कि दिल्ली के वजीर आला अरविंद केजरीवाल ने गुज़श्ता रोज ऐलान किया था कि सहाफियों का टेस्ट मुफ्त किया जाएगा और आज से उसका आगाज कर दिया गया है। उन्होंने बताया कि जिन लोगों की दिलचस्पी है वो खुसूसी तौर पर बनाए गए एक कैंप में जाकर अपना टेस्ट करवा रहे हैं। टेस्ट के दो रोज के बाद रिपोर्ट आती है, लिहाजा अभी ये नहीं कहा जा सकता कि दिल्ली में सहाफियों को कोरोना वायरस हुआ है या नहीं। जब तक की रिपोर्ट्स ना आ जाएं, कुछ कहना कब्ज़ वक्त होगा। अनंत बगायतकर ने मजीद कहा कि प्रेस क्लब की जानिब से वजारत इत्तलात नशरियात को एक तजवीज इरसाल की गई है कि प्रेस क्लब और प्रेस इंफॉर्मेशन ब्यूरो PIB की जानिब से नेशनल मीडिया सेंटर नई दिल्ली में एक कैंप लगाकर सहाफियों का कोरोना टेस्ट किया जाए। इस सिलसिले में हम लोग आगे की हिकमत अमली तय कर रहे हैं। उन्होंने ये भी कहा कि प्रेस क्लब के कैंप में फील्ड में रहने वाले सहाफियों का तरजीही बुनियाद पर टेस्ट होगा और उसके बाद दूसरे स्टाफ का होगा। प्रेस क्लब ऑफ इंडिया के साबिक सदर गौतम लाहिरी ने वॉइस ऑफ अमरीका से बात करते हुए कहा कि दिल्ली हुकूमत की जानिब से राजेंद्र नगर के एक होटल में सहाफियों का टेस्ट शुरू हुआ है जो कई दिनों तक चलेगा। उन्होंने कहा कि फील्ड में काम करने वाले सहाफियों के लिए ज्यादा खतरा है, इसलिए हमारी कोशिश होगी कि फील्ड में काम करने वाले हर सहाफी का टेस्ट हो ताकि पता चल सके कि कौन कौन मुतासिर हुआ है। उनके बकौल मुतासरीन के लिए हम लोग हुकूमत से सहूलतों का मुतालबा करेंगे। कोरोना वायरस या COVID-19 से निमटने वाले तिब्बी अमले और पुलिस पर बढ़ते हमलों के दरमियान हुकूमत ने एक ऑर्डिनेंस जारी किया है जिसके मुताबिक तिब्बी अमले पर हमला काबिले ताज़ीर जुर्म माना जाएगा। अगर कोई शख्स डॉक्टरों, पैरामेडिकल स्टाफ या पुलिस टीम पर हमले का जिम्मेदार पाया जाएगा तो उसे 7 साल तक की जेल हो सकती है। ये ऑर्डिनेंस एक सदी पुराने एपिडेमिक एक्ट में तरमीम करके लाया गया है। यहाँ एक न्यूज कॉन्फ्रेंस में इसकी इत्तला देते हुए मरकजी वजीर प्रकाश जावड़ेकर ने कहा कि ये ऑर्डिनेंस सेहत अमला और दीगर COVID-19 जाबाजों के तहफ़ में लाया गया है। इस जुर्म में मुलजिम की जमानत नहीं होगी। ऑर्डिनेंस के मुताबिक सेहत वर्कर्स पर हमले की जांच 30 दिन के अंदर की जाएगी और ऐसे मामलात में 1 साल के अंदर फैसला सुना दिया जाएगा। इस ऑर्डिनेंस के तहत मामूली केसेस में 3 माह से 5 साल तक की जेल और 50,000 से लेकर 2 लाख रुपए तक का जुर्माना किया जाएगा, जबकि संगीन केसेस में 6 माह से लेकर 7 साल तक की जेल होगी और 1,00,000 से लेकर 7,00,000 रुपए तक का जुर्माना होगा। अगर किसी हमले में सेहत वर्कर की गाड़ी या क्लिनिक को नुकसान पहुंचता है तो मुलजिम पर तबाह हुई चीज के मार्केट रेट से 2 गुना जुर्माना आयद किया जाएगा। जिस शख्स का नुकसान होगा उसे मुआवजा दिया जाएगा। ये ऑर्डिनेंस इंडियन मेडिकल एसोसिएशन के इस मुतालबे के 1 रोज बाद लाया गया है कि तिब्बी अमले पर हमले के खिलाफ कानून बनाया जाए और अमले की जिंदगी के तहफ्फुज को यकीनी बनाया जाए। एसोसिएशन ने 23 अप्रैल को इन हमलों के खिलाफ यौम सियाह मनाने का ऐलान किया था। याद रहे कि हालिया दिनों में COVID-19 से निमटने वाले डॉक्टरों, तिब्बी अमले और पुलिस पर मुल्क के मुख्तलिफ इलाकों में हमलों के मुतअद्दिद वाकयात पेश आए हैं। जिस रोज ऑर्डिनेंस का ऐलान किया गया उसी रोज मध्य प्रदेश के शिवहर जिला में पुलिस और डॉक्टरों की एक टीम पर हमला किया गया। ये टीम शिवहर के गोस्वानी गांव में एक शख्स गोपाल शिवहारे की जांच करने गई थी जो कि इंदौर से आया था। हमले में एक असिस्टेंट पुलिस इंस्पेक्टर जख्मी हो गया। मरकजी हुकूमत ने तमाम रियासती हुकूमतों से कहा है कि वो तमाम डॉक्टरों और फ्रंट लाइन हेल्थ वर्कर्स को जिन पर हमले हो रहे हैं मुनासिब सिक्योरिटी फराहम करें। मरकजी दाखिला सेक्रेटरी अजय भल्ला के मुताबिक तमाम रियासती हुकूमतों और मरकज के जेर इंतजाम इलाकों से दरख्वास्त की गई है कि वो ऐसे नोडल अफसर मुकर्रर करें जो सिक्योरिटी से मुतल्लिक किसी भी तनाज़ा को दूर करने के लिए 24 घंटे मौजूद रहें और अगर ऐसा कोई वाकया पेश आता है तो हुकूमतें सख्त कार्रवाई करें। सुहेल अंजुम, वॉइस ऑफ अमेरिका, नई दिल्ली।
अच्छा, कोरोना वायरस के इस दौर में बहुत सी दिल पर असर करने वाली कहानियां भी सामने आई हैं। लाहौर में हमारे नामा निगार आपकी मुलाकात करवा रहे हैं उमर हुसैन साहब से, जिनका ताल्लुक तो फूड बिजनेस से है, लेकिन जब उन्होंने खबर सुनी कि डॉक्टरों के लिए PPE यानी हिफाजती गियर की कमी हो रही है تو انہوں نے اسے فراہم کرنے کا ایک سلسلہ شروع کیا ہے اور وہ خود یہ گیئر سلوا کر آگے بھیج رہے ہیں اور بہت کم قیمت پر.
350 روپے کے اندر 5 پیس نکلتے ہیں, ٹھیک ہے؟ تو آپ سوچیں 350 ÷ 5 تو کیا 70-75, اور اس کے اوپر آپ انڈسٹریل اگر اسٹیچنگ ڈالیں تو یہ 100 روپیز کے اندر آپ یہ بنا سکتے ہیں. ہم لوگ ہنزا بھیج رہے ہیں, کوئٹہ بھیج رہے ہیں, ہم لوگ لاہور میں تو ہر جگہ دے رہے ہیں. اب جتنے بھی سویٹ ٹوتھ ہیں, ابھی سب سے پہلا سویٹ ٹوتھ جو ایم ایم عالم والا ہے, یہاں پہ ہر ڈاکٹر اپنی آئی ڈی دکھا کے کاسٹ پرائز کے اوپر کسی پرائیویٹ ہاسپٹل کا بھی 189 روپیز کے اوپر لے کے جا سکتے ہیں. لاہور کے اندر ہم لوگ جینا ہاسپٹل, سروسز ہاسپٹل, آپ کے جتنے بھی تقریباً میو ہاسپٹل, آپ کا چلڈرن ہاسپٹل, گلاب دیوی ہاسپٹل, ان سب کو فری آف کاسٹ ہم لوگ دے رہے ہیں. میں نے فیس بک کے اوپر ہی کوئی ایک اور بندہ کٹس بیچ رہا تھا, تو میں نے اس کو میسج کیا کہ یار مجھے 6 کٹس چاہیے, کسی نے میرے سے مانگی ہیں تو میں ایز اے ڈونیشن دینا چاہ رہا ہوں. تو اس نے مجھے کہا کہ عمر بھائی ویسے تو 4,000 روپے کی ہے, تو آپ کے لیے ہم 2500 کی کر دیں گے. 2500 روپے والی وہ کٹ میرے پاس پہنچی ہے, تو اس کے اندر کچھ بھی نہیں تھا. تو میں نے بندے کو فون کیا, میں نے کہا یہ تو سادہ ایک پولیسٹر کا ایک سوٹ ہے جس کی سلائی بھی بہت گندی ہے, تو یہ آپ میرے خیال سے باقی چیزیں ساتھ دینا بھول گئے. تو ماسک ہوگا, مجھے تھا بیچ میں کوئی اور چیزیں بھی ہوں گی, تو بیچ میں کچھ بھی نہیں تھا. تو کہتا نہیں نہیں یہی ہے. تو میرے ذہن میں آیا ہے کہ یار ہم لوگ اس کے اندر کس طرح اپنا پارٹ پلے کر سکتے ہیں. زپ پریکیور کرنا, چیزیں پریکیور کرنا, لیبر کو بلانا, پھر ان کو اسکرین کرنا, ان کو گلوز پہنانا, وہ لوگ نہیں پہنتے, پسینہ آتا ہے بیچ میں, ہمیں پھر ان کے ہاتھ بار بار ہم صاف کراتے ہیں الکوہل سے کہ یار آپ لوگ مطلب تاکہ وہ بیٹھ کے کر سکیں کام. تو اس کی ایڈٹ کاسٹ ہے. ہمیں پرائیویٹ جو لوگ مجھے فالو کر رہے ہیں, جو لوگ سویٹ ٹوتھ کو فالو کرتے رہے, انہوں نے آؤٹ آف دا وے جا کے کسی نے 500 بھی بھیجا ہے, کسی نے 1,000 بھی بھیجا ہے, کسی نے 10,000 بھی بھیجا ہے, کسی نے 5,00,000 بھی بھیجا ہے. تو اس کی ان کے پیسوں کے اوپر ہم لوگوں نے فری ڈسٹریبیوٹ بھی کیا.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
تو سمین یہ تھی. سمین اب سنتے ہیں یہاں واشنگٹن سے مدثرہ منظر کی ایک رپورٹ جو امریکہ کے مختلف شہروں میں ہونے والے اس احتجاج کے بارے میں ہے جو لاک ڈاؤن کے خلاف تھا. کئی جگہوں پر یہ محض اکا دکا لوگ ہی تھے, لیکن کچھ جگہوں پر زیادہ بھی تھے. تو اس احتجاج کی تفصیل سنتے ہیں مدثرہ منظر سے.
کرونا وائرس کی وبا نے دنیا بھر میں لوگوں کو گھروں تک محدود رہنے پر مجبور کر دیا. 95% امریکی لاک ڈاؤن میں ہیں. امریکی معیشت سست روی کا شکار ہے اور انتخابات کے اس سال میں کوئی سیاسی سرگرمی ممکن نہیں. تاہم صدر ٹرمپ کرونا وائرس کے خلاف اقدامات سے متعلق میڈیا کو آگاہ کرنے کے لیے روزانہ بریفنگ دیتے ہیں, اور اس بریفنگ کے دوران اپنے اقدامات کی ستائش کے ساتھ ساتھ اپنے سیاسی حریفوں پر نکتہ چینی بھی کرتے ہیں, اور یوں ان کی دوبارہ منتخب ہونے کی کوششیں جاری ہیں. وہ ملک کو جلد سے جلد لاک ڈاؤن سے نکالنا چاہتے ہیں. اس کے لیے انہوں نے یہ تک کہہ دیا تھا کہ امریکہ کا صدر ہونے کے باعث انہیں کچھ بھی کرنے کا مکمل اختیار حاصل ہے, اور وہ ایک حکم سے پورا ملک کھول سکتے ہیں. تاہم اگلے ہی روز انہیں احساس ہو چکا تھا کہ یہ اختیار ریاستوں کے گورنروں کے پاس ہے, مگر اتنا ضرور ہوا کہ صدر کے حامیوں کو موقع مل گیا اور وہ سڑکوں پر نکل آئے, خاص طور پر ان ریاستوں میں جہاں ٹرمپ نے گزشتہ الیکشن میں کامیابی حاصل کی تھی, جن میں ریاست مشیگن, کینٹکی اور پینسلوینیا بھی شامل ہیں. قانونی ماہرین کہتے ہیں کہ اگرچہ آئین کی پہلی ترمیم کے تحت امریکہ میں اظہار کی مکمل آزادی حاصل ہے اور ریاستوں میں لاک ڈاؤن بھی ایک ہدایت ہی کہی جا سکتی ہے جس پر عمل نہ کرنے سے کسی قانون کی خلاف ورزی نہیں ہوتی, تاہم سیاٹل یونیورسٹی میں لاء کے پروفیسر ڈاکٹر طیب محمود کہتے ہیں کہ تہذیب یافتہ دنیا میں یہ سمجھا جاتا ہے کہ کوئی آفت آئے اور حکومت کی طرف سے کوئی ہدایت دی جائے تو لوگ اس پر عمل کریں گے.
ایک ہدایت ہی ہے, اور جو جیسے تہذیب یافتہ جگہوں پہ خیال ہوتا ہے کہ جب اس قسم کی کوئی آفت آئے اور حکومت کی طرف سے ہدایت ہو تو لوگ اس کو اس پہ عمل کریں گے, کیونکہ اس میں ہی ان کی اپنی سلامتی اور دوسروں کی سلامتی ہے. تو جہاں تک قانونی بات رہی, اس حد تک تو میرا نہیں خیال کہ اب تک جس طرح کی ہدایات دی گئی ہیں उनके तहत ये जो प्रोटेस्ट करने वाले हैं उनके खिलाफ कोई कानूनी चाराजोई की जा सकती है। तो हो सकता है कि खास तौर पे कुछ स्टेट्स जो हैं वो आगे बढ़े और जरा सख्ती इसमें लाएं हदायत में और उसको कोई कानूनी शक्ल दें।
कोरोना वायरस की वबा ने लाखों अमरीकियों को रोजगार से महरूम कर दिया है, चुनाचे वाजे तौर पर यह सोचा जा रहा है कि इकानमी को कब तक बंद रख सकते हैं। डॉक्टर तैयब महमूद कहते हैं कि ऐसे लोगों की इमदाद के लिए बहाली के पैकेज का ऐलान तो किया गया मगर अभी तक ये इमदाद बहुत लोगों तक पहुंची नहीं है और फिर ये भी कि ये इमदाद कितने रोज चलेगी। बहरहाल वो कहते हैं कि ऐसे में ज़रूरी था कि रियासतें और मरकजी हुकूमत एक ही बात करते मगर बदकिस्मती से ऐसा नहीं है। जो साइंसी नज़रिया है, जो डॉक्टरों और तिब्बी माहरीन की राय है, वाशिंगटन से पैगाम उसके बरक्स आता रहा है।
मरकजी हुकूमत है, फेडरल हुकूमत है, खासतौर पर सदर ट्रंप की तरफ से जरा मिक्स्ड मैसेजिंग ही होती रही शुरू से लेके अब तक। वो शायद अपना जो उनका पॉलिटिकल बेस है जो ज्यादा लिबर्टेरियन है, राइट विंग है, कुछ उसमें ज्यादा वर्किंग क्लास भी है, तो वो उनको नहीं सूट करता कि इकोनॉमी बंद हो। उनको ज्यादा यही सूट करता है कि भाई कोई जो है ना चीन या किसी का जिम्मा लगाया जाए। तो मैं समझता हूँ ज्यादा सियासी एक चीज है और ये बड़ी अनफॉर्चुनेट चीज है कि इतना एक सीरियस मसला सेहत का, लोगों की सलामती का एक तरह से पॉलिटिकल फुटबॉल बन गया है दाएं बाजू की कुव्वतों के दरमियान और रियासतों के दरमियान।
ताजा तरीन इत्तलात के मुताबिक अमरीकी रियासत जॉर्जिया के गवर्नर ने, जो कि एक रिपब्लिकन है, लॉकडाउन में नरमी करने और बास कारोबारी इदारे खोलने का ऐलान कर दिया है। इससे पहले फ्लोरिडा के रिपब्लिकन गवर्नर ने बीचेस खोलने का ऐलान किया था और बड़ी तादाद में लोग बीच पर पहुंच गए थे और माशरती फासला रखने की कोशिश नहीं की गई थी। न्यूयॉर्क के डॉक्टर उमेर खान जैसे तिब्बी माहरीन इसके खिलाफ खबरदार कर रहे हैं। उनका कहना है कि अगर लॉकडाउन खत्म कर दिया गया और माशरती फासला रखने पर अमल न किया गया तो कोरोना वायरस पहले से ज्यादा ताकत से हमला कर सकता है।
बेसिकली हम कुछ कर नहीं सकते इसके बारे में। द ओनली थिंग वी कैन डू इज सोशल डिस्टेंस, एक दूसरे से जितने फासले में रह सके उतना बेहतर है, क्योंकि इस वक्त कोई भी नहीं प्रेडिक्ट कर सकता कि अगर हमने सारी ये बैन लिफ्ट कर दिए जाएं और पब्लिक लोकेशंस खोल दी जाएं तो क्या होगा। मैं सुना था कि कहीं फ्लोरिडा में बीचेस कुछ खुल रहे हैं या कुछ इस तरह की बातें। फ्रॉम अ मेडिकल स्टैंडपॉइंट मेरे ख्याल से ये बिल्कुल गलत है।
डॉक्टर तैयब महमूद कहते हैं कि ये तो आने वाला वक्त ही बताएगा कि हालात किस तरफ जाते हैं। अलबत्ता अगर अमवात थमने लगी तो शायद ज्यादा चीजें खुलने लगेंगी, मगर तश्वीश की बात यह है कि ये एहतजाज उन्हीं रियासतों में हो रहा है जहां खतरा भी ज्यादा है। और आज ही की इत्तला है कि रियासत केंटकी में एहतजाजी रैली के बाद कोरोना वायरस से मुतासर अफराद की तादाद में एकदम इजाफा हुआ है। सदर ट्रंप अब भी यही चाहते हैं कि मुल्क जल्द से जल्द खोल दिया जाए क्योंकि मईशत की अबतरी किसी तरह उनके हक में नहीं जाती। डॉक्टर तैयब महमूद कहते हैं कि अफसोस की बात यह है कि सदर और उनके इर्द गिर्द जो लोग हैं उनकी ज्यादा नजर इलेक्शन लड़ने पर है।
अफसोसनाक बात सबसे ज्यादा यही है कि सदर साहब की तरफ से और उनके इर्द गिर्द जो लोग हैं वो ज्यादा उनकी नजर इलेक्शन लड़ने पे है और अपने जो उनका सियासी बेस है उसको पुरजोश रखने पे है। अलावा इसके कि भाई जो इस वक्त है कितनी बैनुल अक्वामी और नेशनल आफत आई हुई है उसका मुदावा किसी तरह किया जाए।
कोरोना वायरस यकीनन किसी आफत से कम नहीं। आज के आदाद शुमार के मुताबिक दुनिया भर में 25 लाख से ज्यादा लोग इससे मुतासिर हो चुके हैं और हलाकतों की तादाद 1,71,000 से ज्यादा है, जबकि अमेरिका में 7 लाख से ज्यादा मरीज हैं और 42,000 से ज्यादा अमवात हो चुकी हैं। मुदस्सिरा मंजर, वॉइस ऑफ अमेरिका, वाशिंगटन।
इसके साथ ही इजाजत दीजिए शहनाज अजीज को आज का ये प्रोग्राम खत्म करने की इस दरख्वास्त के साथ कि आपने कई मशवरे सुने, खासतौर पर माहिरीन नफ्सियात के, उन पर अमल कीजिए, साथ ही हुकूमत के उन अहकाम पर भी जो कि सोशल डिस्टेंसिंग से मुतालिक हैं, यानी समाजी फासले से, कि आप ऐसी जगहों पर ना जाएं जहां भीड़ भाड़ हो और अगर किसी ज़रूरत से जाना भी पड़े तो 6 फुट का फासला, तो कम अज़ कम 6 फिट का फासला दरमियान में रखें। تو چلیے آئندہ پروگرام میں پھر ملاقات ہوگی. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. جب ریڈیو ہو دور اور خبریں ہو